الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولقد آتينا موسى وهارون الفرقان والضياء وذكرا للمتقين الذين يخشون ربهم بالغيب وهم من الساعة مشفقون وهذا ذكر مبارك أنزلناه أفأنتم له منكرون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو پچھلی کلاس میں ہم نے 47 نمبر آیت تک کے معارف و مسائل پڑھ کے مکمل کر لیے تھے. آخری جو بات چل رہی تھی وہ یہ کہ صحابہ کرام کے سامنے آخرت ایک حقیقی چیز تھی، صرف ایک تخیلاتی چیز یا صرف ایک دل کو بہلانے والا خیال نہیں تھا، بلکہ ان کی زندگی میں جو چیزیں ان کے سامنے موجود تھیں ان سے زیادہ حقیقی وہ چیزیں تھیں جو کہ موجود نہیں تھیں، لیکن نبی علیہ الصلوۃ والسلام نے ان کو ان چیزوں کے بارے میں بتایا تھا. تو آپ صلی اللہ علیہ وسلم کی بات ان کے نزدیک ان کی نگاہوں سے دیکھی ہوئی چیزوں کے مقابلے میں زیادہ حقیقت رکھتی تھیں. ٹھیک ہے نا، ایک اندیکھی بات دیکھی بات سے زیادہ حقیقت رکھتی تھی، اسی کو ایمان کہتے ہیں. ٹھیک ہے، اندیکھی بات، لیکن اندیکھی ہر بات نہیں. جیسے وہم ہوتا ہے، وہم نا، بلی آگے سے گزر جائے گی اور اگر کالی بھی ہو تو پھر جو ہے وہ مسئلہ خراب ہو جائے گا، ہے نا. یہ بھی ایک اندیکھی بات ہے، لیکن یہ ایمان نہیں ہے کہ کالی بلی گزر جائے گی تو مسئلہ خراب ہو جائے گا. رائٹ، یا پتہ نہیں اور بھی کتنے سارے ہوتے ہیں کہ چپل الٹی، گھر کے اندر اگر چپل الٹی پڑی ہوگی تو اس کا مطلب یہ ہے کہ کوئی مصیبت آنے والی ہے، یا پتہ نہیں کوئی چڑیا جو ہے وہ ایسے بول دے گی، کوا کائیں کائیں کر دے گا تو پھر معاملہ خراب ہو جائے گا، ہے نا. یہ سب بھی اندیکھی باتیں ہیں، لیکن یہ اندیکھی باتیں کس نے بتائی ہیں؟ یہ صادق اور امین اللہ کے نبی نے نہیں بتائی ہیں. ٹھیک ہے، بلکہ یہ کسی بڑھیا نے بتا دیں، یا یہ کسی جو ہے وہ جھوٹے انسان نے یہ باتیں کہہ دیں، کالی بلی گزر جائے گی تو مسئلہ ہو جائے گا، ہے نا. تو یہ ایمان نہیں کہلائے گا، اندیکھی بات کے پہ یقین کر کے بیٹھے ہوئے تو اس کا مطلب ہے ایمان ہے. نہیں، یہ جھوٹے کی اندیکھی بات، جھوٹے کی بتائی ہوئی اندیکھی بات پر ایمان کیا ہوا ہے تو یہ، یعنی یقین کیا ہوا ہے تو یہ ایمان نہیں کہلائے گا، یہ وہم کہلائے گا، وہم. ٹھیک ہے، ایمان تو سچے کی بات پر یقین کر لینا بغیر دیکھے، بغیر سنے، بغیر چھوئے، بغیر سونگھے. رائٹ، بغیر سونگھے. یہ پانچ سینسز ہوتے ہیں نا، سونگھنے کی سینس ہوتی ہے، دیکھنے کی، سننے کی اور چھونے کی. رائٹ، تو ان سب کے بغیر صرف اس شخص کو دیکھ کر کے کہ وہ شخص سچا ہے اور کردار کا اچھا ہے اور امین ہے تو وہ جو بات بھی کہہ رہا ہوگا وہ سچی ہی ہوگی. عقل کا استعمال ہے اس کے اندر. رائٹ، عقل کے بغیر یہ نہیں ہو سکتا. انسان عقل ہی کو استعمال کرے گا نا کہ بھئی سچا ہے تو سچ بول رہا ہوگا، جھوٹا ہے تو جھوٹ بول رہا ہوگا. یہ انسان کی عقل ہی فیصلہ کرے گی نا، ورنہ جو اپنی عقل کو نہ استعمال کرتا ہو تو وہ کیا کرے گا؟ وہ کہے گا سچا تو ہے لیکن سچ نہیں بول رہا، جھوٹا تو ہے لیکن جھوٹ نہیں بول رہا، سچ بول رہا ہے. یہ کون کرے گا؟ جو اپنی عقل کو استعمال نہیں کرتا. جو عقل کو استعمال کرتا ہے وہ کہے گا بھئی سچا ہے تو سچ ہی بولے گا نا مجھ سے، جھوٹا ہے تو جھوٹ بولے گا نا مجھ سے، ہے نا. تو عقل کے بغیر تو کام نہیں چلتا. ایمان عقل کی بنیاد پر ہی ہوتا ہے، عقل کی بنیاد پر ہی ہوتا ہے نا. بے عقل انسان جو ہے نا وہ ایمان نہیں لے کر کے آ سکتا، بے عقل انسان ایمان نہیں لے کر کے آ سکتا. ٹھیک ہے نا، جو اپنی عقل کو جو ہے وہ ناچ گانے میں خرچ کرتا ہو، जो अपनी अकल को टीवी के ड्रामे देखने में लगा देता हो, जो अपनी अकल को सीरियल देखने में या अपने दोस्तों के साथ गपशप के अंदर इस्तेमाल करता रहता हो, ऐसा शख्स मोमिन नहीं हो सकता, ऐसा शख्स ईमान नहीं लेकर के आ सकता, ठीक है ना? क्योंकि उसने तो अपनी अकल को इस्तेमाल ही नहीं किया, सच्चे की बात को सच मानने के लिए उसने तो अपनी अकल को इस्तेमाल ही नहीं किया, है ना? बात समझ में आ रही है? तो अकल इस्तेमाल करेंगे तो मोमिन बनेंगे, ऐसे अकल इस्तेमाल किए बगैर जो है ना वो भेड़ चाल के पीछे चलने वाले, अंधी तकलीद करने वाले, और जो है वो ईमान, ईमान तो होता ही नहीं अंदर, ईमान तो अंदर है ही नहीं, इसी वजह से फौरन जो है ना फिर ईमान टूट जाता है, मसला खराब हो जाता है। जहां थोड़ी सी आजमाइश पड़ी, जहां थोड़ा सा किसी ने कंफ्यूज कर दिया, उधर ही जो है वो उल्टा बोलना शुरू कर देते हैं, है ना? क्योंकि ईमान तो था ही नहीं ना अंदर, अकल तो इस्तेमाल करी ही नहीं थी ना, इस वजह से कहां से आएगा ईमान भाई, ठीक है ना? तो सहाबा ने ऐसा नहीं किया था, सहाबा ने अकल को इस्तेमाल किया था, अकल को इस्तेमाल किया था, ठीक है ना? कि सच्चे हैं और इतनी अच्छी बात कर रहे हैं, सही बात कर रहे हैं, तो आखिरत जो हमने देखी नहीं वो भी सही बता रहे हैं आखिरत के बारे में, आखिरत के बारे में झूठ कैसे बोल सकते हैं? इन्होंने यकीन किया था नबी अलैहिस्सलाम की बात के ऊपर, पक्का एतमाद किया था, इस वजह से उनकी जिंदगी के मामलात जो है ना फिर आखिरत की बुनियाद पर तय होते थे। हत्ता के मर्सिडीज बेंज के कीमत वाले जो गुलाम होते थे ना उस जमाने के, उन गुलामों को वो इस वजह से आजाद कर देते थे कि कहीं आखिरत में ये गुलाम हमारे जहन्नुम में जाने का सबब ना बन जाए, वो गुलामों को आजाद कर दिया, ठीक है ना? तो इसके ऊपर किसी ने आप में से सवाल भी एक बाद में भेजा था कि भाई मेरे बच्चे ने कोई गुनाह का काम किया, ठीक है, तो मैंने अपने बच्चे को जो है ना खूब पिटाई करी उसकी, ठीक है ना, बच्चे की खूब पिटाई करी, खूब फ्रस्ट्रेट होकर के उसके ऊपर बुरा भला भी कहा उसको और उसकी पिटाई भी करी। अच्छा, किसी इसलिए नहीं कि एग्जाम में मार्क्स अच्छे नहीं आए थे, राइट, इसलिए नहीं, बल्कि गुनाह का काम कर दिया था उसने, तो बजाय तो उन्होंने बड़ा अच्छा किया भाई, गुनाह के काम के ऊपर तो फिर तरबियत करनी चाहिए, ठीक है। तो उनको अब ये फिक्र हो गई ये वाली हदीस सुन करके कि बच्चे ने इतना बुरा काम नहीं किया, मैंने ज्यादा पिटाई कर दी, तो मेरा भी मामला कहीं वैसे ही नहीं हो जाएगा कि कयामत के दिन जो है ना वो बच्चा जो है मेरे ऊपर फिर वो यानी हिसाब लिया जाएगा मुझसे मेरे बच्चे का, ठीक है। तो बड़ा मैंने एक तरह से अच्छा ही सवाल किया वैसे उन्होंने, तो उसका जवाब यही होगा कि भाई एक तो माँ बाप जो होते हैं ना तो उनका अपनी औलाद के ऊपर ज्यादा ही हक होता है, ठीक है, गुलाम और आका, वहां पर भी आका का बहुत ज्यादा हक होता है गुलाम के ऊपर, ठीक है, लेकिन आका फिर भी माँ बाप नहीं होता, ठीक है ना, माँ नहीं हो नहीं होती आका और बाप नहीं होता आका, ठीक है ना। लेकिन माँ और बाप का जो मामला है ना ये आका गुलाम के मुकाबले में थोड़ा सा मुख्तलिफ है, ठीक है ना। तो माँ बाप का औलाद के ऊपर हक ज्यादा होता है, ठीक है, लेकिन औलाद का भी माँ बाप के ऊपर हक होता है, जैसे गुलाम का आका के ऊपर हक होता है ना, ठीक है ना, औलाद का भी माँ बाप के ऊपर हक होता है। ऐसा नहीं है कि औलाद का कोई हक नहीं है, माँ बाप ही का सारा हक है, जैसा कि हमें पट्टी पढ़ाई जाती है, बचपन से हमें यही सिखाया जाता है माँ बाप का सारा हक है और औलाद के हक की तो कोई बात ही नहीं होती ना। औलाद का हक ही कौन सी चीज होती है भाई, औलाद का कैसे हक हो सकता है, सारा हक तो माँ बाप का है ना, क्योंकि ये बात कर कौन रहा होता है, औलाद तो ये बात कर नहीं रही होती, बात तो ये कर रहे होते हैं माँ बाप, तो माँ बाप ने फिर अपने ही हक बताना है ना भाई, है ना। जिस जो इंसान नफ्स परस्त हो तो वो दूसरे के हक की कैसी बात करेगा, दूसरे के हक की बात तो वही करेगा ना क्योंकि खुदा परस्त हो। तो अगर माँ बाप जो है वो खुदा परस्त हैं तो वो औलाद के हक की बात करेंगे, लेकिन अगर माँ बाप ही नफ्स परस्त हों तो उन्होंने फिर किसके हक की बात करनी है, अपने ही हक की बात करनी है ना भाई। इसी वजह से हमारे मुआशरे के अंदर दीन इज इक्वल टू व्हाट, दीन इज इक्वल टू व्हाट, माँ बाप का हक, दीन जो है ना सारा का सारा हमने माँ बाप के हक में समेट कर रख दिया है, ठीक है ना। वो आगे माशाल्लाह आयात भी आ रही हैं इस टॉपिक के ऊपर, ठीक है ना। लेकिन ऐसा है नहीं, ये दीन जो है ना ये सारा का सारा माँ बाप का हक नहीं है ये, ठीक है ना। जैसे पिछले क्लास में भी कुछ उसमें बात हुई थी। बहरहाल, तो औलाद का भी माँ बाप के ऊपर हक होता है, ठीक है, और इस तरह से जो पिटाई करना है और इस तरह से जो है वो उनको बहुत बुरा भला कह देना है ना, तो बेशक कयामत के दिन आपसे इसका हिसाब ना लिया जाए, ठीक है ना, क्योंकि आप फिर भी माँ हैं, ठीक है ना, माँ होते हुए जो है वो आपने उसके गुनाह के काम के ऊपर उसकी पिटाई भी कर दी, ठीक है ना, तो माँ का हक बहुत ज्यादा होता है। वो है ना हदीस मुबारका के एक सहाबी आए नबी अलैहिस्सलाम के पास और फरमाया कि मैंने अपनी माँ को जो है वो अपने कंधों के ऊपर बिठा करके सख्त गर्मी के अंदर और ऐसे तकलीफ के साथ जो है ना मैंने उसको हज करवाया, तो क्या मैंने अपनी माँ का हक अदा कर दिया, क्या मैंने अपनी माँ का हक अदा कर दिया? तो नबी रसूल ने क्या फरमाया कि जब तुम्हारी पैदाइश के वक्त माँ को एक तकलीफ पहुंची थी ना, कोई एक दर्द, ठीक है ना, तो शायद तुमने इतनी मेहनत करने के बाद उस एक दर्द का हक अदा कर दिया, उस एक दर्द का हक अदा कर दिया, बस उससे ज्यादा नहीं, ठीक है ना। तो माँ का बेटे के ऊपर इतना ज्यादा हक बनता है, ठीक है ना, तो इस वजह से एक दफा उसके गुनाह की वजह से अगर माँ ने उसकी पिटाई कर दी तो ये बात मुश्किल लगती है कि अब माँ से जो है ना वो बेटे का यानी माँ को जो है वो जहन्नुम में भेज दिया जाएगा, क्योंकि बेटे की पिटाई क्यों कर दी, हालांकि उसने कोई इतना बड़ा वाला गुनाह नहीं किया था। तो ये बात तो ठीक है भाई, ये क्लियर है, ठीक है ना, कि ऐसा नहीं है कि जी आपने एक दफा पिटाई कर दी वो भी गुनाह के काम के ऊपर तो आपको जो है फिर जहन्नुम में डाल दिया जाएगा, इस हदीस को सामने रखते हुए जो कि हमने अभी पढ़ी थी ना पिछली क्लास में, ठीक है ना। लेकिन चूंकि बेटे का भी माँ बाप के ऊपर हक होता है, ठीक है ना, तो उस बात को सामने रखते हुए कम अज कम माँ की इतनी जिम्मेदारी माँ की खुद भी बनती है कि वो इस बात का ख्याल करे कि बेटे को ऐसे लेकर के चले दीन के ऊपर कि बेटा दीन से मुतनफिर ना हो, ठीक है ना, बेटे के दिल में शैतान वसवसे ना डाल सके, ये बेटे का हक है माँ के ऊपर, ठीक है, ये बेटे का हक है माँ के ऊपर कि अपने बेटे को वो शैतान के हवाले ना कर दे, यानी शैतान के हवाले करने का मतलब ये नहीं होता कि माँ उठा करके इबलीस को बुला रही है अपने घर में और कह रही है कि ये दुलिये लो मेरा बेटा तुम्हारे हवाले, ऐसे कोई थोड़ी इबलीस के हवाले किया जाता है। इबलीस के हवाले करने का मतलब ये होता है कि आप अपनी औलाद को ऐसे मिस हैंडल करें कि इबलीस को मौका मिल जाए उसके दिमाग से खेलने का, ठीक है ना, उसके दिमाग में जगह बनाने का, इबलीस को मौका मिल जाए, ठीक है ना, ये बेटे का माँ के ऊपर हक है कि माँ उसके साथ ऐसा ना करे। इस वजह से माँ को बजाय इसके कि फ्रस्ट्रेशन में आकर के बेटे की ठगाई लगा दे और उसके साथ जो है वो बुरा भला और ये सब कहना शुरू कर दे, उसको चाहिए कि तहम्मुल सीखे, सब्र और बर्दाश्त सीखे और बेटे की अच्छे अंदाज में इसलाह करे, ठीक है ना, ऐसे इसलाह करे कि उल्टा वो कहीं मजीद दूर ना हो जाए, वो दीन के करीब आए, वो दीन से और दूर ना हो जाए, पहले ही वो गुनाह के अंदर पड़ा हुआ है, पहले ही वो गुनाह कर रहा है, ठीक है, वो मजीद गुनाह की तरफ धक्के ना दे दे अपनी औलाद को, ठीक है। तो जिन्होंने सवाल किया था उम्मीद है कि वो क्लास में है और उन्होंने सुन लिया इस जवाब को, पता नहीं है कि नहीं है, कोई बात समझ में ना आई हो तो पूछ लीजिए। किसी ने यहाँ पे एक सवाल लिखा भी है कि बेटी पर माँ का इक्वल हक नहीं है जैसे कि बेटे पर है, बेटी पर भी माँ का इक्वल हक है बेटी की शादी तक, ठीक है ना, जैसे बेटे के ऊपर हक है उसी तरह बेटी के ऊपर हक है, ये बेटी और बेटे के हक में कोई तफरीक मुझे तो नहीं पता भाई, आपको पता हो तो बता दीजिएगा, कोई हदीस वदीस आपने सुनी हो, कोई आपने कहीं अकाबिर की कोई तशरीह पढ़ी हो तो आप मुझे बता दें कि नहीं बेटी के ऊपर डिफरेंट हक होता है बेटे के ऊपर डिफरेंट हक होता है, ठीक है ना, दोनों के ऊपर बराबर, दोनों के वालदैन होते हैं, ठीक है ना, वालदैन का हक बेटे के ऊपर भी बेटी के ऊपर भी, ठीक है, लेकिन फर्क इसके अंदर आता है शादी के बाद, बेटी की जब शादी हो जाती है तो फिर बेटी के ऊपर हक जो है ना वो हो जाता है हस्बैंड साहब का, हस्बैंड साहब का हक, ठीक है, यहां पर तब्दीली आ जाती है, बेटी के मामले में शादी के बाद, ठीक है। बेटे के शादी के बाद ये नहीं आता कि बीवी का हक जो है वो माँ के हक से ज्यादा बढ़ गया, ठीक है ना, बल्कि बेटे के ऊपर जो है वो अभी भी माँ बाप का वैसे ही हक रहता है जैसे कि शादी से पहले था, ठीक है ना। लेकिन इसके अंदर भी तफसील है थोड़ी सी, वो क्या है कि यहां पर मिकदार की बात हो रही है, मिकदार, अमाउंट ऑफ राइट्स, ठीक है ना, अमाउंट, ठीक है, कि माँ का हक मिकदार में ज्यादा है बेटे के ऊपर, बीवी का हक भी है बेटे, ये नहीं कि बीवी का हक नहीं है शौहर के ऊपर अपने, बीवी का हक भी शौहर के ऊपर है, औलाद का हक भी शौहर के ऊपर है, माँ बाप का हक भी इस लड़के के ऊपर है जिसको शौहर हम कह रहे हैं, ठीक है ना। उनकी उनके हकूक की मकदार ज्यादा है, उनके हकूक की शक्ल मुख्तलिफ है और मकदार ज्यादा है, बीवी के हकूक की शक्ल मुख्तलिफ है, मकदार कम है माँ बाप के हकूक के मामले में, ठीक है, लेकिन ये है अलग अलग हकूक, ठीक है ना, अलग अलग हकूक है। उसी तरीके से बेटी के ऊपर माँ बाप का हक भी रहता है शादी के बाद, ये नहीं कि शादी के बाद माँ बाप का हक खत्म हो गया बीवी के ऊपर यानी बेटी के ऊपर, नहीं, हक खत्म नहीं हो गया, शौहर के हक की मकदार ज्यादा हो गई उसके ऊपर, माँ बाप के हक के मुकाबले में शौहर के हक की मकदार ज्यादा हो गई, ठीक है ना, खत्म नहीं हो गया माँ बाप का हक, और ये नहीं हो गया कि अब सारा का सारा हक शौहर का हो गया, माँ बाप का कोई हक नहीं है, नहीं, हक तो रहेंगे, माँ बाप के भी रहेंगे, भाई बहन के भी रहेंगे, औलाद के भी रहेंगे, पड़ोसियों के भी रहेंगे, दोस्त अहबाब के भी रहेंगे, हक तो सारे रहेंगे, लेकिन सारे हक जो है ना इन सब की क्वांटिटीज डिफरेंट है और इन सब की शक्लें डिफरेंट है, उसका अलग शक्ल के हकूक हैं, इसके अलग शक्ल के हकूक हैं, माँ बाप के, बहन भाई के अलग शक्ल वाले हकूक हैं, औलाद की अलग शक्ल वाले हकूक हैं, और क्वांटिटीज उसकी सबसे ज्यादा, इसकी उससे कम, इसकी उससे कम, इससे उसके, है ना, पड़ोसियों के हकूक जो है वो औलाद के हकूक से कम है, ठीक है ना, लेकिन है तो सही ना, राइट, अपनी औलाद के हकूक जो है वो पड़ोसियों के हकूक से कम तो नहीं हो सकते ना, ठीक है ना, तो दोनों के हकूक है लेकिन शक्लें मुख्तलिफ हैं उनकी और क्वांटिटीज मुख्तलिफ है उनकी, ठीक है ना। तो बस ये है तफसील हकूक की ना। तो हक रहता है बेटी के ऊपर भी रहता है शादी से पहले, तो दोनों के ऊपर बराबर है माँ बाप का, लेकिन शादी के बाद ऐसा नहीं है, ठीक है ना। अब बाकी जो है वो शैतान और शैतान के मानने वालों ने फिर वो ज़ाहिर है हर चीज को उल्टा कर देना होता है, हर चीज को मिक्सअप कर देना होता है, ताकि ये जो इंसान है ना ये हकूक अदा नहीं कर सके, और जब ये हकूक अदा नहीं करेंगे तो शैतान का मकसद पूरा हो जाएगा। क्या है मकसद शैतान का? जहन्नुम में डलवाओ इनको, और जहन्नुम में डलवाने का तरीका क्या है? हकूक को मिक्सअप कर दो, हकूक अदायगी ना कर सकें ये, बस उसके बाद जहन्नुम में, जहन्नुम जाने का एक ही तरीका होता है, हकूक अदा ना करो जहन्नुम, ठीक ना। जहन्नुम में जाने के लिए आपको छलांगे नहीं मारनी पड़ती है ना, जूडो कराटे नहीं करने पड़ते आपको जहन्नुम में जाने के लिए, जहन्नुम में जाने के लिए आपको जो है वो यानी शक्लें नहीं बनानी पड़ती उल्टी सीधी सी अजीब गरीब फजी में शक्लें बनाएंगे तो जहन्नुम में चले जाएंगे, नहीं, जहन्नुम में जाने का एक ही तरीका है, हुकूक अदा ना करो जहन्नुम में चले जाओ, बस सिंपल एज दैट, ठीक है ना। सबसे बड़ा हक किसका है भाई? जिसका हक अदा ना करें तो पक्की जहन्नुम है, अल्लाह ताला का, ठीक है ना। अल्लाह ताला का हक अदा नहीं करेंगे पक्की जहन्नुम, मगफरत भी कोई नहीं होने वाली फिर तो, सारी चीजें अल्लाह ताला माफ करवा सकते हैं, कर सकते हैं, करवा भी सकते हैं, अल्लाह ताला ने फरमा दिया ये नहीं करूंगा मैं माफ, मेरा हक अदा नहीं करोगे तो मैं माफ नहीं करूंगा। अल्लाह ताला का क्या हक है जो अल्लाह ताला माफ नहीं करेंगे? तौहीद, तौहीद, अल्लाह ताला ने खुद कह दिया, ये नहीं कि हम अजम्पशंस की बुनियाद पर ये बात कह रहे हैं, अपनी अकल की बुनियाद पर अल्लाह ताला डिजर्व्स तौहीद, नो, अल्लाह ताला ने खुद ऐलान भी कर दिया मैं सब माफ कर दूंगा, कर सकता हूं जो मैं चाहूंगा, मैं सब माफ कर दूंगा, तौहीद मैं करूंगा ही माफ, तौहीद तो मेरा एक ऐसा हक है, आई विल नॉट लेट गो ऑफ दिस हक, ठीक है ना। तो अल्लाह ताला का हक, राइट, उसको अदा नहीं करेंगे जहन्नुम, फिर उसके बाद दूसरों के हक अदा नहीं करेंगे पॉसिबल जहन्नुम, राइट, हो सकता है माफ कर दें या हो सकता है माफ करवा दें, लेकिन अगर नहीं किया तो फिर जहन्नुम, ठीक है ना भाई। तो बहरहाल, तो ये तो उनके सवाल का जवाब हो गया पिछली क्लास से रिलेटेड, और आगे फिर जो आयात आज तिलावत करी हैं तो इनका तर्जुमा फिर खुलासे तफसीर पढ़ते हैं। अल्लाह ताला फरमाते हैं वलकद आतैना मूसा व हारूना, और तहकीक के लकद का तर्जुमा तहकीक से यानी वेरीली इंडीड ऐसे कर देते हैं तर्जुमा। आतैना, हमने दी मूसा और हारून को क्या चीज, अलफुरकाना, ठीक है ना, अलफुरकान दी। तो हजरत ने यहाँ पे क्या तर्जुमा लिखा है, कजिए चुकाने वाली किताब, कजिए चुकाने वाली यानी फैसले करने वाली। फैसले का जो लफ्ज है ना ये निकला फसल से, फसल, फसल का मतलब वो नहीं होता जरूर, यानी सिर्फ एक मतलब नहीं होता फसल का कि जी गंदम की फसल और मकई की फसल और चावल की फसल, नहीं, फसल का मतलब होता है जिसको हम फसील भी कहते हैं, फसील, ठीक है ना। फसील क्या चीज होती है, किले की दीवार, उसको फसील कहते हैं। तो फसील क्यों कहते हैं, क्योंकि किले की जो दीवार होती है ना वो किले के अंदर जो इलाका होता है और किले के बाहर जो इलाका होता है उनमें एक फासला बना देती है, फासला बना देती है, ठीक है, तो फर्क कर देती है, फासला बना देती है, फर्क कर देती है, बाहर का इलाका बाहर रह गया, अंदर का इलाका अंदर रह गया, बीच में आपने एक फसील खड़ी कर दी, ठीक है। तो उसी तरीके से फैसला का जो लफ्ज होता है ना, फैसला, फैसला का मतलब क्या होता है, जो सच है उसको आपने सच करार दे दिया और जो झूठ है उसको आपने झूठ करार दे दिया, ये फासला हो गया सच और झूठ में, हक और बातिल में फासला बना दिया आपने, फैसला कर दिया आपने, तफरीक कर दिया आपने, इनमें हक को अलग कर दिया बातिल को अलग कर दिया, ठीक है। तो फुरकान इसी को कहते हैं कि फर्क कर देता है जो हक में और बातिल में, झूठ में और सच में, है ना। तो ऐसी चीज दे दी जो कि फर्क बता देने वाली है, ठीक है। कजिए चुकाने वाली बात भी वही कि जी कोई आपके पास केस आता है जज के पास, तो अब उस वो केस जो है वो कजिया कहलाता है। अब कजिए के अंदर काजी ने जो है वो फैसला करना होता है कि कौन यानी हक वाला है और कौन जो है वो नाहक है, यानी कौन जो है वो झूठा है कौन जो है वो सच्चा है, ठीक है। तो इसी वजह से इसको कजिए चुकाने वाली किताब भी कह दिया। तो हमने दी मूसा और हारून को कजिए चुकाने वाली किताब, फर्क कर देने वाली हक और बातिल के दरमियान, और जिया, जिया, जिया कहते हैं रोशनी को, ठीक है। जौ भी कहते हैं, एक आम लफ्ज जो कि बल्ब के लिए इस्तेमाल होता है अरबी में, वाओ, ठीक है, वो जिया जो है वो यानी तो रोशनी, यानी एक ऐसी चीज दे दी कि जिसकी वजह से तारीकी दूर हो जाती है। तारीकी क्या होती है, तारीकी वो होती है कि जिसके अंदर आपको कुछ नजर नहीं आता, ठीक है। इंसान को अल्लाह ताला ने ऐसी आंखें दी जो कि तारीकी में नहीं देख सकती, ठीक है। बहुत से जानवर ऐसे हैं कि जिनको अल्लाह ताला ने नाइट विजन दिया है, नाइट विजन, ठीक। नाइट विजन क्या होता है, तारीकी में भी नजर आता है, जैसे बिल्ली, बिल्ली के बारे में साइंसदानों ने तहकीक करके बताया कि बिल्ली जो है ना वो अंधेरे में भी ऐसे ही देखती है जैसे कि रोशनी में, उसी तरह और भी बहुत सारे जानवर ऐसे हैं, ठीक है। लेकिन इंसान की आंखों में अल्लाह ताला ने हद रखी है, महदूद, लिमिटेशन रखी है, रोशनी में देख सकती है, अंधेरे में नहीं देख सकती। तो इसी बात जो कि अल्लाह ताला ने इंसान की आंखों में रखी है ना, इसी तमसील को अल्लाह ताला बयान फरमाते हैं रूहानी दुनिया के अंदर भी, कि रूहानी रोशनी जब किसी इंसान के पास होती है ना तब उसको हकीकत समझ में आती है, और जिसके पास रूहानी रोशनी नहीं है ना उसको हकीकत समझ में नहीं आती, उसको नजर ही नहीं आता, समझ में ही नहीं आता, ठीक है। अंधेरे में टटोलता रहता है, पता नहीं क्या सच था क्या बातिल था, क्या दोस्त कौन दोस्त था कौन दुश्मन था, कौन मुझे फायदा पहुंचाने वाली वाले लोग थे, कौन मुझे जो है ना नुकसान पहुंचाने वाले लोग थे, उसको समझ में ही नहीं आता, क्योंकि उसके अंदर रूहानी तारीकी है, रोशनी है ही नहीं उसके अंदर, ठीक है ना। तो जिया, ये जिया भी अल्लाह ताला ने अपने इन महबूब बंदों को अता फरमाई, ठीक है। वह जिक्र लिलमुत्तकीन, जिक्र से यहां पर मुराद जो है नसीहत, ठीक है, याद दहानी, खैरख्वाही, ठीक है, नसीहत करने वाली चीज, खैरख्वाही करने वाली, नसीहत का मतलब होता है खैरख्वाही करना, ठीक है। किन की, लिलमुत्तकीन, اللہ سے ڈرنے والوں کی, ٹھیک ہے, کیونکہ جو اللہ تعالیٰ سے یعنی اللہ تعالیٰ کی ناراضگی سے ڈرنے والے, اللہ تعالیٰ کی اللہ تعالیٰ کا خیال کرنے والے لوگ, ان کو متقین کہتے ہیں. تقوی, کسی نے ایک دو کلاس پہلے پوچھا بھی تھا تقوی کیا چیز ہوتی ہے, تو تقوی کا مطلب کیا ہے, بینگ کانشیس آف اللہ سبحانہ تعالیٰ, یعنی اللہ تعالیٰ کا, جیسے ہم کہتے ہیں نا کہ بھائی تم ماں باپ کا لحاظ تو کر لیتے یار, ماں باپ کے سامنے تو ایسا کام نہیں کرو نا, بےہودگی والا کام, بے شرمی والی بات, تمہارے ماں باپ ہیں آخر, کچھ تو ان کا لحاظ کر لیتے نا, ٹھیک ہے نا, کہ بھائی ماں باپ موجود ہیں. تو اسی طریقے سے جو متقی ہوتا ہے, تقوی والا ہوتا ہے, وہ اللہ تعالیٰ کا لحاظ کر کے زندگی گزارتا ہے کہ بھائی اللہ تعالیٰ موجود ہے, دیکھ رہے ہیں مجھے, میرا رب, میرا پروردگار میرے اوپر جتنی نعمتیں ہیں, جو کچھ میرے پاس ہے سب اس کا دیا ہوا ہے. تو وہ جو مجھ سے توقع رکھتا ہے کہ میں اس کے حکموں کے مطابق زندگی گزاروں گا, میں اس کی خلاف ورزی نہیں کروں گا, میں بے حیائی بے شرمی کے کام نہیں کروں گا, ہے نا, کیونکہ وہ موجود ہے تو اس کا لحاظ کر لوں میں, اس کو متقی کہتا ہے, ٹھیک ہے نا. یہ نہیں کہ کھڑا ہوا ہے, کانپ رہا ہے, آپ پسینے چھوٹ رہے ہیں اور جو ہے وہ تھر 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 جو ہے وہ کانپتا رہتا ہے ہر وقت, اللہ سے ڈر رہا ہے, بھائی ڈر ڈر لگا ہوا ہے اس کو بہت زیادہ, نہیں, یہ متقی نہیں ہوتا. متقی ہوتا ہے اللہ کا لحاظ کرنے والا, ٹھیک ہے. تو ان لوگوں کا نا پھر اللہ تعالیٰ ان لوگوں کے ساتھ خصوصاً خیر خواہی کا معاملہ کرتے ہیں, ٹھیک ہے نا, ان کو ان کی نقصان کے بارے میں اللہ تعالیٰ بتا دیتے ہیں, ذکراً للمتقین, یہی تو خیر خواہی ہے, نقصان سے بچا لیا, نقصان کے بارے میں پہلے سے آگاہ کر دیا کہ بھائی اس راستے پہ تمہارے لیے نقصان ہے, ڈینجر ہے تمہارے لیے, اس راستے پہ نہ جانا, اسی کو تو خیر خواہی کہتے ہیں, ذکراً للمتقین, ٹھیک ہے نا, خیر خواہی والی چیز دی متقین کے لیے. اور جو مانتا ہی نہیں ہے, جس کو لحاظ ہی نہیں ہے کوئی, تو اس کے ساتھ کیسی خیر خواہی, ہے نا, یعنی اس کے ساتھ بس اتنی خیر خواہی تو ہوتی ہے کہ بھائی ماننے والوں میں آ جاؤ, بن جاؤ ماننے والے, پھر ہم تمہارے ساتھ اچھی طریقے سے خیر خواہی کریں گے. تو ان لوگوں کے ساتھ بھی اللہ تعالیٰ خیر خواہی کرتے ہیں جو نہیں مانتے, لیکن وہ خیر خواہی کیا ہوتی ہے کہ ان کو یاد دہانی کراتے رہتے ہیں, آ جاؤ راستے کے اوپر, آ جاؤ ماننے والوں میں سے بن جاؤ, ماننے والوں میں سے بن جاؤ, ٹھیک ہے نا, تاکہ تمہارے ساتھ ہم کمپلیٹ خیر خواہی کر سکیں, ٹھیک ہے, ان کے ساتھ یہ خیر خواہی ہوتی, کافروں کے ساتھ یہ خیر خواہی ہوتی, ٹھیک ہے. لیکن جو مان لیتے ہیں, جو اللہ تعالیٰ کا لحاظ کرنا شروع ہو جاتے ہیں, ان کے ساتھ تو کمپلیٹ خیر خواہی ہوتی ہے, ہر معاملے میں خیر خواہی چل رہی ہوتی ہے, کیونکہ یہ اپنے بندے ہیں, ہے نا. تو وَلَقَدْ آتَيْنَا مُوسَى وَهَارُونَ الْفُرْقَانَ وَضِيَاءً وَذِكْرًا لِّلْمُتَّقِينَ الَّذِينَ يَخْشَوْنَ رَبَّهُمْ. اب ان متقین کی اللہ تعالیٰ ڈسکرپشن بیان کر رہے ہیں, تفسیر, خود اللہ تعالیٰ تفسیر کر رہے ہیں, متقین سے کون مراد ہے, الَّذِينَ, وہ لوگ جو, یخشون ربهم بالغیب, بغیر دیکھے, بن دیکھے, غیب, غائبانہ طور پر, یعنی اللہ تعالیٰ ان کی نظروں میں نظر نہیں آ رہے ہوتے, ان کے کانوں سے اللہ تعالیٰ کی آواز سنائی نہیں دے رہی ہوتی, اللہ تعالیٰ کی خوشبو ان کو سونگھائی نہیں دے رہی ہوتی, اللہ تعالیٰ کو وہ ٹچ نہیں کر سکتے, ٹھیک ہے نا. اور پانچویں کون سی ہے جو نکل جاتی ہے ارمن ذہن سے, دیکھنا, سونگنا, چھونا, سننا, اور کیا تھا, ٹچ, سمیل, ففتھ سینس کون سی ہوتی ہے, چکھنا, جزاک اللہ, ٹھیک ہے نا, کھانا نہیں, چکھنا, ٹھیک ہے, یعنی زبان کے اوپر جو ٹیسٹ برڈز ہوتے ہیں نا, ان سے چکھتا ہے انسان, وہ اللہ تعالیٰ نے سینسرز بنائے. جب آپ کھا لیتے ہیں نا, پیٹ میں جا کر کے کوئی ٹیسٹ ویسٹ نہیں آتا, پیٹ میں تو پھر جا کر کے وہ آگ لگتی ہے, جب آپ کے بنائی ہوئی, ہے نا, کراچی والے ہوں یا حیدرآباد دکن والے ہوں, جب وہ خوب سارا گرم مسالہ اور مسالے ڈال کر کر پھر اس کے بعد جو کھانا بناتے ہیں نا, تو پھر پیٹ میں جب وہ جاتا ہے ہم جیسے لوگوں کے, تو پھر اندر سے ایک آگ نکل رہی ہوتی ہے, ہے نا, پھر وہ ایسے بھی کھانے پڑ گئے کہ جن کے بعد پھر دو دن تک جو ہے نا وہ سیدھا کھڑا رہنا مشکل ہو گیا. ابھی کراچی کے ٹرپ میں اللہ رحم کرے, اللہ معاف کرے, ہے نا, جن لوگوں نے کھانے کھلائے کچھ ایسے تھے کہ بس اس کے بعد, لیکن وہ ٹیسٹ نہیں ہوتا وہ, ٹھیک ہے نا, وہ پیٹ کا درد ہوتا ہے, ٹھیک ہے نا, ٹیسٹ تو صرف اور صرف زبان کی ٹپ کے اوپر ہوتا ہے, بس اتنا سا ہے ٹیسٹ, ہے نا, ٹیسٹ برڈز उनसे आप टेस्ट करते हैं, चखते हैं। बहरहाल तो चखना, तो अल्लाह ताला को ये चख भी नहीं सकते अपने इन फाइव सेंसेस से, बिल्कुल भी नहीं, ठीक है ना। ये तो गैब की बात है अल्लाह ताला, लेकिन गैब के बावजूद क्योंकि नबी अलैहिस्सलाम ने बताया कि ये ऐसा ऐसा है, अल्लाह ताला ऐसे हैं, अल्लाह ताला ऐसे सुनते हैं, अल्लाह ताला ऐसे देखते हैं हमें, और अल्लाह ताला की ये शान है, अल्लाह ताला ने ऐसे हमसे हिसाब लेना है, इस बुनियाद के ऊपर यख्शौन रब्बहुम, वो अपने रब से डरते हैं। वही बात डरने वाली फिर बात होगी ना कि उनकी अल्लाह ताला की नाराजगी से डरते हैं, ठीक है ना। वहुम मिनस्साअति मुशफिकून, और वो लोग, हम यानी वो लोग, मिनस्साअति साअत से, साअत मतलब घड़ी यानी टाइम, ठीक है, आवर टाइम, लेकिन यहां पर साअत से मुराद एनी टाइम नहीं है कि 12 बजे का जो घंटा बज गया, 2 बजे का घंटा, नहीं, बल्कि आखरत की घड़ी, आखरत का वक्त, अलिफ लाम के साथ है ना, अस्साअत यानी अल कयामा, तो जो कि अल कयामा से मुशफिकून, ठीक है, यानी मुशफिकून का भी तर्जुमा खतरा रखते हैं, डरते हैं, ठीक है, क्या मतलब, कयामत से डरते हैं, कयामत से डरने का मतलब क्या है, ओहो भागना पड़ेगा भाई, इधर खड़े होंगे फिर भागना पड़ेगा, उधर भागे भागे जा रहे होंगे, फिर उधर भागे भागे जा रहे होंगे, फिर उसके बाद जो है वो गर्मी बहुत ज्यादा हो जाएगी, सूरज जो है वो सवा नेजे पर आ जाएगा, तो अब सूरज की गर्मी में पता नहीं क्या बनेगा हमारा, और हमें इतना पसीना आएगा, और फिर उसके बाद जो है वो हमसे तो धूप की गर्मी बर्दाश्त नहीं होती, तो सूरज की गर्मी कैसे बर्दाश्त, कयामत के दिन की गर्मी कैसे बर्दाश्त होगी, ठीक है ना, और फिर जो है वो एक अजीब खौफ दहशत का माहौल होगा। यह है मुशफिकून का मतलब, यह है मुशफिकून का मतलब, फिर क्या है, अगर ये है तो क्या यही है मतलब मुशफिकून का, कि कयामत से डरते हैं, या असल मतलब क्या है मुशफिकून, कयामत से डरने का असल मतलब क्या है, कयामत की हौलनाकियों से डरते हैं या किसी और चीज से डरते हैं, अल्लाह की नाराजगी से डरते नहीं, हिसाब किताब से डरते हैं, हिसाब किताब से डरते हैं, कयामत के दिन खड़े रहने से नहीं डरते, कयामत के दिन जो है वो सूरज सवानेजे पे आ जाएगा इससे नहीं डरते, इसको तो नबी अलैहिस्सलाम सलाम ने बयान कर दिया कयामत की तफसीलात बयान करने के लिए, ठीक है ना, एक फिक्र डाल देने के लिए कि हाँ भाई ये सब भी होने वाला है तुम्हारे साथ, ठीक है ना, लेकिन ये जो खौफ होते हैं ना कयामत के दिन की जो तफसीलात हैं उनका जो खौफ है, ये खौफ जो है ना वो ईमान वाले के की नींदें नहीं उड़ा देता, ये ईमान वाले को जगाता नहीं है, ये वाला खौफ नहीं जगाता कि उस दिन गर्मी ज्यादा होगी, उस दिन जो है वो यानी बेलिबास खड़े होंगे भाई, सारे के सारे जो है ना बेलिबास खड़े होंगे, अच्छा अब डर रहे हैं उसके ऊपर, उस दिन जो है वो भागना दौड़ना पड़ जाएगा, अब ईमान वाला जो है ना वो उसको नींद ही नहीं आ रही, ये भागना दौड़ना पड़ जाएगा और पता नहीं क्या होगा, और ये नहीं, ये खौफ तो एक एक दूसरे दर्जे का खौफ है, जो कि ईमान वाले को आता भी है और ख़त्म भी हो जाता है, ईमान वाले को ये खौफ आता भी है जब वो ये मंजर सुनता है, फिर वो ख़त्म हो जाता है, क्योंकि अल्लाह ताला ने ना हमें एक सलाहियत दी है, वो सलाहियत क्या है, भूल जाने वाली सलाहियत, ठीक है ना, तो हम जो है ना इस किस्म की जो जो जाहिरी चीजें होती है ना, गर्मी शर्मी का खौफ, अकेले व अकेलेपन का खौफ, ये हम चीज भूल जाते हैं, ये चीजें, ठीक है ना, लेकिन एक चीज ऐसी है कि जिसको अल्लाह ताला ने ना भुलाने की हमें सलाहियत दी है, हमें एक सलाहियत दी है ना, भूल जाने की सलाहियत, तो हम जो है ना वो फिजिकल चीजों को भूल जाते हैं, भूल सकते हैं, ठीक है, लेकिन एक अल्लाह ताला ने हमें सलाहियत दी है कि हम ना भूलें, ये ना भूलने की भी सलाहियत अल्लाह ने हमें दी है, लेकिन कौन सी चीज ना भूलने की सलाहियत, वो फिजिकल चीज नहीं, बल्कि वो अल्लाह ताला को ना भूलने की सलाहियत, ये अल्लाह ताला ने हमें दी है कि हम अल्लाह को ना भूलें, ठीक है ना, अल्लाह को ना भूलें, ये सलाहियत है हमारे अंदर कि हम अल्लाह को हर वक्त याद रखें, लेकिन इस सलाहियत को बस
कुछ करना पड़ता है, तब ये सलाहियत ना जो हमारे अंदर अंदर मौजूद है ये सलाहियत उजागर हो जाती है, ठीक है, भूलने वाली सलाहियत उजागर हो जाती है, सॉरी ना भूलने वाली सलाहियत उजागर हो जाती है, अल्लाह को ना भूलने वाली। उसी तरीके से हिसाब किताब, हिसाब किताब को ना भूलने की सलाहियत अल्लाह ने हमें दी है, ये हमारी फितरत के अंदर रखी है कि हम हिसाब किताब को ना भूलें, ठीक है ना। तो जो अल्लाह ताला के हुक्मों के ऊपर अमल करने की कोशिश करता है और अल्लाह ताला से दुआएं मांगता है ना, तो उसके अंदर ये सलाहियत उजागर हो जाती है, खुल जाती है उसके अंदर ये सलाहियत, ठीक है। तो मोमिनीन को जो हुम मिनस साअत मुशफिकून, जो है ना जो डरते रहते हैं कयामत के दिन से, वो कयामत के दिन की कि वो उन मरहलों से नहीं डर रहे होते, बल्कि वो कयामत के दिन के हिसाब किताब से डर रहे होते हैं, नामे आमाल सामने लाया जाएगा इस बात से वो डर रहे होते हैं, नामे आमाल के खुलने से डर रहे होते हैं, ठीक है। ये है मोमिनीन का डर, जबकि आप किसी यानी कमजोर आसाब वाले किसी बच्चे के सामने कयामत के हालात बयान करते हैं ना, या किसी कमजोर आसाब वाली औरत हो, आप मर्द भी ऐसे बहुत सारे मिल जाएंगे कमजोर आसाब वाले, ठीक है ना, औरतों में ज्यादा अल्लाह ताला ने ये सिफत रखी है, ठीक है ना, उधर भागना पड़ेगा, उधर दौड़ना पड़ेगा, उधर जो है ये करना पड़ेगा, और ऐसा हो जाएगा वैसा हो जाएगा। अब जो है ना वो आंटी साहिबा जो है ना, हिसाब किताब तो गया खड्डे में, हिसाब किताब का उनको खौफ नहीं रहेगा, अब वो खौफ जो है ना होगा ना, तो अब उनको नींदें नहीं आ रही हैं, खौफ आ रहा है, ये हो जाएगा वो हो जाएगा वो हो जाएगा ना, आमाल शामाल कोई नहीं करने, उन्होंने गुनाहों से कोई नहीं बचना, बस जो है ना वो टेंशन में जो है ना मरे चले जा रही हैं कि कयामत के दिन ये होगा कयामत के दिन होगा, ठीक है ना। अब वो भी खैर मतलब इतना बुरा मामला नहीं है, कम से कम कयामत पे यकीन तो कर रही है ना, ये भी एक अच्छी बात है, इनकार तो नहीं कर रही ना कयामत का, ठीक है ना। लेकिन भाई जो मकसद था डराने का, मकसद तो था कि आप हिसाब किताब से डरें, मकसद तो ये था कि गुनाहों से बचें, मकसद तो ये था कि अमाल करें, वो तो आप कर नहीं रही, उधर बैठ करके कहाँ पे चली जा रही हैं, कहाँ पे चली जा रही हैं, है ना। तो ये तो फिर वही बात हो गई ना कि मतलब मकसद ही पूरा नहीं हुआ। तो उसी तरीके से कुछ लोग जो है वो उनके सामने जिन्नों का जिक्र कर दो, है ना, तो अब वो जिन्नों से डरना शुरू होगा, और जिन ये कर देगा, जिन को फिर वो भूत भी बनाना बड़ा आसान हो जाता है उनके लिए, तो वो जिन के नाम को फिर वो भूत से तब्दील करके फिर भूतों से डरना शुरू हो जाता है। अभी किसी ने जो है वो मैसेज किया था साजिस को कि उनकी बेगम साहिबा को जो है ना वो किसी छोटी बच्ची का साया नजर आ गया, अब वो साया जो उनको नजर आ गया ना कहीं पे कमरे के अंदर, अब उनको नींद ही नहीं आ रही, अब वो मुस्तकिल उस साये के चक्कर में वो बच्ची का साया, बच्ची का साया लगे हुए उसके अंदर। तो ये मकसद नहीं है ना डरना, डरने का ये मतलब नहीं है, ठीक है। इसीलिए कुछ लोग कहते हैं जिन्नों की बातें ही ना करो हमारे सामने, भाई जब अल्लाह ने अपने कुरान में बात करी है नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत के अंदर जिन्नों का तस्करा मौजूद है, अकाबरीन के वाकयात में जिन्नों का तस्करा मौजूद है, आप कहते हैं कि जी आपको डर लगता है जिन्नों से, तो इस वजह से जिन्नों का बात की बात ना करो, ये तो मकसद नहीं था। एनीवे, अल्लाह को हर वक्त याद रखने की सलाहियत को कैसे उजागर करते हैं, अल्लाह को हर वक्त याद रखने की सलाहियत को कैसे उजागर करते हैं, इसका एक तरीका ये होता है कि बल्कि इसका एक ही तरीका होता है, एक तरीका वो ये होता है कि जो अल्लाह वाले होते हैं जिनके अंदर ये सलाहियत उजागर हो चुकी होती है, जिन्होंने अपने अंदर ये सलाहियत उजागर कर ली होती है ना, तो उनके पास जाते हैं, उनसे कहते हैं जी आप हमें बताएं कि हम कैसे अपने अंदर उजागर कर सकते हैं, ठीक है ना। जैसे आप बहरहाल तो कैसे करते हैं, अब वो बताते हैं कि जी आप जो है ना ऐसा करें कि मामूलात करने शुरू कर दें, ठीक है ना। आप अच्छा पहले तो वो कहते हैं जी तौबा कर लें, जो गलतियां अब तक हो चुकी हैं ना, तो उन तमाम गलतियों पर ना अल्लाह ताला से ये कह दें कि अल्लाह मैं नादिम हूँ, शर्मिंदा हूँ, आइंदा नहीं करूँगी, आप मेरी मदद फरमा दीजिए, तो ये हो गई तौबा। सबसे पहले तो वो कहते हैं जी तौबा कर लें, ठीक है ना, जिसको तौबा के कलमात पढ़ाना भी कहते हैं, जिसको बैत करना भी कहते हैं, ठीक है ना, तौबा करवाना, बेसिकली तौबा, सबसे पहले तौबा, और फिर उसके बाद दूसरे नंबर पर वो क्या कहते हैं कि जी आप ये मामूलात शुरू कर दें, सुबह शाम आप ये वाली तस्बीह पढ़ लिया करें, और जो है वो कुरान शरीफ की तिलावत को अपने रोजाना के मामूल में दाखिल कर लीजिए, और आप जो है ना वो एक मेहनत शुरू कर दें, کانشیس ایفرٹ کہ میں نے بس اللہ کی نافرمانی نہیں کرنی ہے, نہیں کرنی ہے, نہیں کرنی ہے, ٹھیک ہے نا. یہ آپ ایک ذہنی طور پر یہ ایک اپنی ایفرٹ شروع کر دیں, اور آپ تھوڑی دیر کے لیے جو ہے نا وہ اللہ کی یاد کی نیت سے بیٹھ جایا کریں, جیسے مراقبہ کر لیا کریں, ٹھیک ہے نا. تو یہ معمولہ اچھا, اور اس کے بعد کہ آپ اب صحبت میں رہیں, فزیکل صحبت میں خواتین نہیں رہ سکتی, مرد رہ سکتے ہیں تھوڑا بہت فزیکل صحبت کے اندر, خواتین نہیں رہ سکتی, تو رابطے میں رہیں, ٹھیک ہے نا. یہ تو یہ سب معمولات بتا دیتے ہیں کہ جی آپ یہ تسبیح پڑھ لیا کریں, یہ آپ جو ہے تلاوت کر لیا کریں, یہ جو ہے نا ذہنی طور پر آپ اپنے آپ کو گناہ چھوڑنے کے اوپر مائل کرتی رہا کریں, اور یہ مراقبہ کر لیا کریں, اور آپ رابطے میں رہا کریں. یہ ہو گئے معمولات. اب ان معمولات کو جب کوئی کرنا شروع کر دیتا ہے نا, تو آہستہ آہستہ اس کے اندر یہ جو چھپی ہوئی صلاحیت اللہ نے رکھی ہوئی تھی, یہ چھپی ہوئی صلاحیت جو ہے یہ کھلنی شروع ہو جاتی ہے, آہستہ آہستہ تدریجن, ایک دم سے نہیں ہوتا. ایک دن مراقبہ کیا اور پتا چلا سب کچھ جاگ گیا اس کے بعد, نہیں, آہستہ 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 اس کے اندر یہ اللہ کی یاد جو ہے وہ غالب آنی شروع. ابھی مغلوب تھی, پوٹینشیل کہتے ہیں نا, پوٹینشیل ایک صلاحیت رکھی ہے وہ مغلوب ہوتی ہے. اب پوٹینشیل انرجی کو کائنیٹک انرجی میں یعنی ایکٹیو انرجی میں تبدیل کرنا, اس میں وقت لگتا ہے, محنت لگتی ہے, لیکن جو کرتا رہتا ہے کرتا رہتا ہے وہ پھر غالب ہو جاتی ہے, یہ چیز ایکٹیو ہو جاتی ہے چیز, ٹھیک ہے نا, وہ صلاحیت. تو یہی طریقہ ہے, ٹھیک ہے نا, اللہ والوں کی صحبت میں آ جانا اور ان کے بتائے ہوئے معمولات کے اوپر محنت شروع کر دینا, ختم بات, ٹھیک ہے. اگر گناہ ہو جائے تو اب ہمت نہ ہو رہی ہو کہ نماز میں اللہ کے سامنے کھڑا ہو جائے, کیسے پھر سے معافی مانگیں, ڈر لگتا ہو تب کیا کریں. بھائی مطلب معافی مانگنے سے ڈر لگتا ہو, یہ تو آپ کے سوال کا جو 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 کرکس سمجھ میں آیا ہے ساجس کے, وہ یہ ہے کہ غلطی ہو گئی, ٹھیک ہے نا, تو اب غلطی ہونے کے بعد معافی مانگنے سے ڈر لگتا ہو تو اب کیا کریں, ٹھیک ہے نا. تو اب جو ہے نا وہ یہ کرے, جیسے مثال کے طور پر کوئی بچہ ہے, ٹھیک ہے نا, امی ابو سے بڑی محبت بھی ہے اس کو, ٹھیک ہے نا, امی ابو کا بڑا اس کو خیال ہے, لیکن اس سے ایک ایسی غلطی ہو گئی کہ ناؤ ہی اور شی کین ناٹ فیس, ہے نا, ہوتا ہے نا کہ بھی اب امی کو میں فیس کیسے کروں, معافی مانگتے ہوئے ڈر لگ رہا ہے اس کو, ٹھیک ہے نا, امی سے معافی, حالانکہ یہ شرمندہ ہے, ٹھیک ہے نا, اور یہ معافی مانگنا چاہتا ہے, یہ وہ ریپیٹ نہیں کرنا چاہتا, لیکن امی کا خوف امی کو فیس نہیں کر سکتا, یہ وہی والی سچویشن ہے نا, صحیح سمجھاؤں آپ کے سوال کو, ٹھیک ہے, کہ اب اللہ کو فیس کرنا جو ہے وہ مشکل ہو رہا ہے, رائٹ. تو اب کیا کرے, اب یہ کرے کہ اللہ کی رحمت, اللہ کی جو رحمت ہے نا, جو اللہ کی اپنے بندوں کے ساتھ شفقت ہے, ٹھیک ہے نا, یہ اس کو یاد کرے, یا اس کو اگر اس کو پتہ ہی نہیں ہے کہ اللہ کی رحمت کیا چیز ہوتی ہے, تو یہ جائے اور ان چیزوں کو پڑھے جو اللہ کی رحمت کے بارے میں, یا ان لوگوں کی بات سنے کہ جنہوں نے اللہ کی رحمت کے اوپر بیان کیا ہے, ٹھیک ہے نا, تاکہ اس کے دل سے وہ خوف ختم ہو جائے اللہ کو فیس کرنے کا, کہ اللہ کی رحمت تو اتنی ہے کہ میں کچھ کر لوں اللہ تعالیٰ مجھے پھر بھی معاف کر دیں گے اگر میں اللہ سے معافی مانگوں. یہ ہو ہی نہیں سکتا, یہ پوسیبل ہی نہیں ہے کہ میں تو اللہ سے معافی مانگ رہا ہوں اور اللہ تعالیٰ کہے نہیں میں تجھے معاف نہیں کرتا, یہ نہیں ہو سکتا, یہ ہو ہی نہیں سکتا, ٹھیک ہے نا. اللہ تعالیٰ کی رحمت اتنی زیادہ ہے تو وہ حدیث نبی علیہ الصلوۃ والسلام کی موجود ہے, قرآن عظیم الشان اللہ کی رحمت سے پٹا ہوا ہے, ٹھیک ہے نا بھائی. آپ سے نماز نہیں پڑھی جا رہی, آپ قرآن کے ترجمہ اپنی زبان میں تو پڑھ سکتی ہیں نا, قرآن کی تفسیر آپ کے اپنی زبان میں, تو یہ تو کوئی نماز یہ تو تلاوت بھی نہیں. ابھی کوئی کہے کہ اچھا مجھ سے تلاوت بھی نہیں ہوتی, گناہ ہو گیا, تو اب میں تو قرآن کی تلاوت بھی ایسے ہی ہے جیسے اللہ کو فیس کرنا, تو مجھ سے تلاوت بھی نہیں ہوتی. بھائی ٹھیک ہے, تلاوت عربی میں ہے, اصل قرآن پڑھنا وہ تلاوت ہے, آپ اصل قرآن نہ پڑھیں, آپ تفسیر اپنی زبان میں, اردو زبان میں پڑھ لیں, اپنی جو بھی آپ کے علاقائی زبان ہے وہاں میں اس میں پڑھ لیں, ٹھیک ہے نا, تاکہ اللہ کی رحمت جو اللہ تعالیٰ نے اپنے قرآن کے اندر بکھیری ہوئی ہے وہ آپ کے سامنے کھل جائے. حدیث مبارکہ کے اندر اللہ کی رحمت بکھری ہوئی ہے نا, زمین آسمان کو جو ہے تم اگر اپنے گناہوں سے بھر دو گے نا, اللہ کے پاس معافی مانگنے کے لیے آؤ گے, اللہ تعالیٰ تمہارے سارے گناہوں میں معاف کر دے گا, ٹھیک ہے نا. تو یہ اللہ تعالیٰ کی رحمت جب اس سے یہ جڑ جائے گا نا, تو پھر اللہ کو فیس کرنا کوئی مسئلہ ہی کوئی نہیں. بھائی معافی کدھر مانگنی, کون ہے جو معاف کرنے والا ہے تمہیں, ہے نا, وَمَن يَغْفِرُ الذُّنُوبَ إِلَّا اللَّهُ, کون ہے جو معاف کرنے والا ہے سوائے اللہ کے, کوئی اور آپ کو معاف کر سکتا ہے, کوئی اور کسی اور کے پاس یہ اتھارٹی ہے کہ گناہوں کو معاف کرے؟ اللہ کے پاس اتھارٹی ہے, اللہ تو سب کچھ معاف کر دے گا نا, ٹھیک ہے نا. اور پھر اس کے بعد جو ماشاء اللہ ایسی ایسی آیات ہیں اللہ تعالیٰ کی رحمت, ہمارے حضرت کے جو بیانات ہیں نا آج کے دور کے اندر جو ماشاء اللہ ایزیلی اویلیبل بھی ہیں, ویب سائٹس کے اوپر بھی ہیں, یوٹیوب کے اوپر بھی ہیں, اللہ کی رحمت کی جو خوبصورتی اس کے اندر ملتی ہے نا, کم جگہوں پہ ملتی ہے ایسی, ٹھیک ہے نا. تو ان سے فائدہ اٹھائیں. قل یا عبادی الذین اسرفوا علی انفسہم, ہے نا, کہہ دیجئے میرے بندوں سے, ہے نا, اے میرے بندوں, الذین اسرفوا علی انفسہم, جنہوں نے اپنی جانوں کے اوپر انتہا کر دی گناہ کر کر کے, انتہا کر دی, لا تقنطوا من رحمت اللہ, اب ہمارے پاس تو نا اللہ کو فیس نہ کرنے کا کوئی ایکسکیوز ہی نہیں ہے, اللہ تعالیٰ نے ایکسکیوز چھوڑا ہی نہیں ہمارے لیے, ہے نا بھائی, قرآن تمہارے پاس تھا, قرآن تمہارے گھر میں تھا, میرا کلام میں نے تمہیں دیا, بھائی تمہاری حیثیت کیا ہے, ہماری کیا حیثیت ہے اللہ کے سامنے, لیکن اللہ تعالیٰ نے ہماری اتنی عزت رکھی, اتنا اکرام کیا ہمارا کہ ہمیں اپنا قرآن عطا فرما دیا. اب ہم اس قرآن کو نہ پڑھیں اور ہم جو ہے وہ سوچیں میں کیسے اللہ کو فیس کروں اور ڈر لگ رہا ہے اللہ کے سامنے جاتے ہوئے, تو بھائی اب ہماری قصور ہے, حالی وقت کے جو اس کو نہیں ہے اس کے اندر. تو فرماتے ہیں وَهُمْ مِنَ السَّاعَةِ مُشْفِقُونَ وَهَذَا ذِكْرٌ مُبَارَكٌ أَنزَلْنَاهُ, اور یہ ذکر ہے, ٹھیک ہے, یعنی یہ ایک ایسی نصیحت ہے, مبارکن برکت والی ہے, مبارک کا مطلب جس کے اندر برکت ہو, مبارک Right? مبارک ہو آپ کو ہم کہتے ہیں نا, تو یعنی برکتیں ملیں آپ کو, اللہ تعالیٰ آپ کی اس کامیابی کو اور بڑھائیں, اسی کو برکت کہتے ہیں. انزلنا ہو, ہم نے نازل کیا ہے اس کو, یعنی اس ذکر کو ہم نے نازل کیا ہے. اف انتم لہو منکرون, سو کیا تم اس کو نہیں مانتے, یعنی کیا تم اس کے منکر ہو, انکار کرنے والے ہو تم اس نصیحت نامے کے, right? نہیں, یہ نصیحت نامہ کوئی تھوڑی ہے, یہ تو پتہ نہیں کیا ہے بھائی, یہ تو نصیحت نامہ خیر خواہی سے بھری ہوئی کتاب ہے, تم کیسے اس کا انکار کر سکتے ہو کہ یہ نہیں ہے نصیحت نامہ, ٹھیک ہے, پڑھو گے تو پھر سمجھ میں آئے گا نا تمہارے. خلاصہ تفسیر فرماتے ہیں کہ اور ہم نے آپ کے قبل موسیٰ اور ہارون علیہ السلام, یعنی ان دونوں کے اوپر سلامتی ہو, کو ایک فیصلے کی اور روشنی کی اور متقیوں کے لیے نصیحت کی چیز یعنی تورات عطا فرمائی تھی, لکھتے تورات ہیں پڑھتے تورات ہیں, فرمائی تھی جو متقی اپنے رب سے بن دیکھے ڈرتے ہیں اور خدا ہی سے ڈرنے کے سبب وہ لوگ قیامت سے بھی ڈرتے ہیں, ٹھیک ہے نا, یعنی خدا کے سامنے پیشی سے ڈرتے ہیں, اور وہ پیشی کب ہوگی, پیش کب ہونا ہوگا, قیامت کے دن پیش ہونا ہوگا, اور پیش ہو کر کے ہوگا کیا, آگے سے ڈنڈے برسنا شروع ہو جائیں گے, ہے نا, کیا کیا مطلب پیشی, یا کیا ہوگا, حساب کتاب ہوگا, اعمال نامے کھلیں گے, ٹھیک ہے, تو اس بات سے وہ ڈرتے ہیں کیونکہ قیامت میں اس کا خوف ہے کہ اللہ تعالیٰ کی ناراضی اور سزا نہ ہونے لگے میرے اعمال کے سبب سے. اور جیسے ان کو وہ کتاب ہم نے دی تھی, اسی طرح یہ قرآن بھی ایک کثیر الفائدہ نصیحت کی کتاب ہے, یعنی جیسے موسیٰ اور ہارون کو ہم نے الفرقان سے یہاں پہ تفسیر لی گئی ہے تورات کی, تو جیسے ان کو تورات دی تھی اسی طریقے سے یہ قرآن بھی ہے ایک کثیر الفائدہ نصیحت کی کتاب جس کو ہم نے نازل کیا, سو کیا بعد اس کے کہ تنزیل کتب کا عادت اللہ ہونا معلوم ہو گیا اور خود اس کا منزل من اللہ ہونا دلیل سے ثابت ہے, پھر بھی تم اس کے منزل من اللہ ہونے کے منکر ہو, ٹھیک ہے, منزل من اللہ کا مطلب اللہ تعالیٰ کی طرف سے جو چیز نازل کی گئی ہے وہ منزل کہلائے گی عربی زبان کے اندر, ٹھیک ہے, اور تنزیل کتب کا عادت اللہ ہونا, یعنی اللہ تعالیٰ نے یہ چیز اپنی عادت بنائی کہ بندوں کو اکیلے تنے تنہا نہیں چھوڑ دیا کہ جاؤ تم اپنی عقل سے ہی ساری زندگی گزارو, بلکہ عقل کو استعمال کرتے ہوئے میں تمہیں اپنی کتابیں بھی دوں گا کہ جن کو تم اپنی عقل استعمال کرتے ہوئے مانو اور ان کو پڑھو اور ان سے میرے بارے میں واقفیت حاصل کرو اور اپنے مقصد زندگی کے بارے میں واقفیت حاصل کرو اور تمہارے ساتھ آگے کیا ہونے والا ہے اس کے بارے میں واقفیت حاصل کرو. یہ سب اللہ تعالیٰ کی عادت ہے کہ اللہ تعالیٰ اپنے بندوں کے لیے ہدایت نامے رسولوں کے ہمراہ بھیجتے ہیں, ٹھیک ہے. تو یہ اللہ تعالیٰ کی عادت ہے جو کہ تمہیں یعنی معلوم ہو گیا اس بات سے, پھر بھی تم اس کے انکار کرتے ہو, ٹھیک ہے. بہرحال یہ کافی بات ہو چکی ہے, اب آگے معارف و مسائل شروع کر لیتے ہیں اس کلاس میں, کم از کم یہ تو مکمل ہو جائے. تو فرمایا کہ الفرقان و ضیاء و ذکر للمتقین, ٹھیک ہے. اس کی دو تفسیریں حضرت نے یہاں پر لکھی ہیں معارف و مسائل میں. تو ایک تو تفسیر یہ ہے کہ یہ تینوں صفتیں تورات کی ہی ہیں, فرقان, ضیاء اور ذکر للمتقین, یہ تینوں صفتیں ہیں, کوالٹیز ہیں, کس کی؟ تورات کی, جو کہ موسیٰ اور ہارون علیہ السلام کو اللہ تعالیٰ نے عطا فرمائی تھی, موسیٰ علیہ السلام کو براہ راست عطا فرمائی تھی کوہ طور کے اوپر بلا کر کے, اور ہارون علیہ السلام کو بواسطہ موسیٰ علیہ السلام عطا فرمائی تھی, ٹھیک ہے. تو یہ تینوں صفتیں تورات کی ہیں کہ فرقان یعنی حق و باطل میں امتیاز کرنے والی ہے, اور قلوب کے لیے ضیاء و نور ہے, یعنی یہاں پر روحانی نور کی بات ہو رہی ہے, فزیکل لائٹ کی بات نہیں ہو رہی جو سورج کی روشنی سے پیدا ہوتا ہے یا کسی بلب کے فلمنٹ کے برن ہونے کی وجہ سے جو روشنی پیدا ہوتی ہے, اس والی روشنی کی بات نہیں ہو رہی, مٹیریل روشنی کی بات نہیں ہو رہی, بلکہ قلوب کے اندر, روح کے اندر جو اللہ تعالیٰ کی طرف سے یعنی بصیرت آتی ہے, اس بصیرت کی بات ہو رہی ہے. اور تیسری صفت کیا؟ کہ لوگوں کے لیے ذکر و تذکیر اور ذریعہ ہدایت ہے. ذکر نصیحت, تذکیر یاد دہانی, اور ذریعہ ہدایت یعنی وہ راستہ دکھاتی ہے کہ بھائی ادھر جانا ہے, ٹھیک ہے. اور بعض حضرات نے فرمایا کہ فرقان سے مراد اللہ تعالیٰ کی مدد ہے, ٹھیک ہے نا. اب یہ یعنی ایک الگ دوسری تفسیر ہے کہ فرقان سے مراد اللہ تعالیٰ کی مدد ہے جو ہر موقع پر حضرت موسیٰ علیہ السلام کے ساتھ رہی کہ فرعون کے گھر میں پرورش ہوئی, اور پھر اس سے مقابلے کے وقت اللہ تعالیٰ نے فرعون کو ذلیل کیا, پھر لشکر فرعون کے تعاقب کے وقت دریا میں راستے پیدا ہو کر اس سے نجات ملی, اور لشکر فرعون غرق کیا گیا. اسی طرح بعد کے بھی ہر موقع پر اس مدد خداوندی کا مشاہدہ ہوتا رہا, ٹھیک ہے نا. یعنی خالی فرعون کے غرق ہو جانے کے بعد مدد ختم نہیں ہو گئی, بلکہ آگے جو بنی اسرائیل کے ساتھ موسیٰ علیہ السلام کے اتنے سارے معاملات پیش آئے, کبھی کہہ رہے ہیں کہ جی کھانے کو نہیں ہے تو اب اللہ تعالیٰ نے من و سلوا بھیج دیا, کبھی کہہ رہے ہیں جی پینے کو نہیں ہے تو اللہ تعالیٰ نے وہ 12 چشمے جاری کروا دیے پینے کے لیے پانی کے, پھر اس کے بعد کہہ رہے ہیں من و سلوا بہت ہو گیا بھائی, وی ہیو ہیڈ ٹو مچ آف من و سلوا, اب ہمیں تو ککڑی چاہیے اور پیاز چاہیے اور مولی چاہیے اور دالیں چاہیے, تو اللہ تعالیٰ نے مولی اور دالیں بھی عطا فرما دی بھائی, ٹھیک ہے نا. تو مستقل یہ مدد موسیٰ علیہ السلام کے ساتھ پیدائش سے لے کر کے آخر وقت تک چلتی رہی. تو یہاں فرقان سے یہ مراد ہے. تو کچھ مفسرین نے یہ کہا, بعض حضرات سے مراد, بعض مفسرین حضرات نے یہ کہا کہ فرقان سے یہ مراد ہے. اچھا, پھر اس کے بعد ضیاء اور ذکر کیا ہے دوسرے, یعنی ان مفسرین کے نزدیک ضیاء اور ذکر کی پھر کیا تفسیر ہے؟ وہ یہ ہے کہ دونوں تورات کی صفت ہے, ٹھیک ہے نا. یعنی فرقان تو وہ مدد ہو گئی, اور ضیاء اور ذکر جو ہیں یہ تورات کی صفتیں ہو گئیں. تو قرطبی نے, امام قرطبی جو بہت بڑے مفسر مشہور ترین مفسرین میں سے, انہوں نے اسی کو ترجیح دی ہے, کیونکہ الفرقان کے بعد واو کے ذریعے فاصلہ کرنے سے اس طرف اشارہ معلوم ہوتا ہے کہ فرقان تورات کے علاوہ کوئی چیز ہے. تو یہ ایک دوسری تفسیر ہو گئی, اور یہ ایک علمی سی بات ہے, باقی ہے کہ ہمارے لیے اس میں کوئی بظاہر اس وقت اس کے وقت سے ان میں اور کوئی بات نہیں آ رہی ہے, تو ہم آگے بڑھتے ہیں. ٹھیک ہے, چند ایک منٹ آپ سے ایکسٹرا اس لیے لے لیتے ہیں کیونکہ
वो जो आप लोगों को एक शेर भेजा है ना, तो अब वो लोग पूछ भी रहे हैं कि शेर की क्या रेलेवेंस है और तौहीद में इसका क्या ताल्लुक है, तो वो शेर इनमें से एक आयत की तफसीर की के तहत ही भेजा था। तो थोड़ा सा आपसे टाइम लेकर के इनको पढ़ लेते हैं। आगे अल्लाह ताला इरशाद फरमाते हैं, वलकद आतैना इब्राहीम रुश्दहु मिन क़ब्लु वकुन्ना बिही आलमीन। ठीक है, ये वो आयात है कि जिनके अंदर वो मशहूर तरीन एक आयत है ना कि कुलना या नारुकूनी बर्दों व सलाम अला इब्राहिम, है ना, कि इब्राहिम अलैहि सलाम को आग में फेंका तो अल्लाह ताला ने हुक्म दिया कि ए नार तुम ठंडी हो जाओ और सलामती वाली हो जाओ इब्राहिम के ऊपर। तो वो आयत भी इन्हीं के अंदर ही मौजूद है। तो इब्राहिम अलैहि सलाम का वाकया मेनली इसके अंदर है कि तहकीक हमने दिया इब्राहिम अलैहि सलाम को रुश्दहु। रुश्द का मतलब होता है यानी गाइडेंस, वो भी यानी हिदायत, रुश्द, जैसे रुश्द और हिदायत उर्दू में बोलते हैं, दोनों को एक ही हम मानी अल्फाज के तौर पर ही बोलते हैं ना, रुश्द और हिदायत। तो रुश्द का मतलब भी सीधी सीधा रास्ता। तो उसका जो सीधा रास्ता है ना, वो हमने इब्राहिम को दिखाया मिन कबलू, इससे पहले, किससे पहले, मूसा और इब्राहिम से, मूसा और हारून से पहले, क्योंकि पीछे मूसा और हारून अलैहिस्सलाम का जिक्र है ना, उनसे पहले इब्राहिम अलैहिस्सलाम के साथ भी हमने यही किया था। वकुन्ना बिही आलमीन, और हम इसकी खबर रखते हैं, हम आलिम हैं कि इब्राहिम अलैहिस्सलाम के साथ सारा क्या मामला हुआ था, हमें पता है, हम आलिम हैं, ठीक है, इल्म रखने वाले इब्राहिम अलैहिस्सलाम के वाक़े का भी। इज़ क़ाल लिअबीह, अब वो वाक़या बयान भी करना शुरू हो गया अल्लाह ताला, जब क़ाल लिअबीह उसने कहा अपने बाप से, यानी इब्राहिम अलैहिस्सलाम ने अपने बाप से कहा, व क़ौमिही और अपनी कौम से कहा, मा हाज़िही तमासीलु अल्लती अंतुम लहा आकिफून, मा हाज़िही, ये क्या है, अत्तमासील, ये सूरतें, ये पिक्चर्स, ये मूर्तियां, तमासील, ठीक है ना, क्योंकि पिक्चर जो होती है ना, ये मिसल होती है किसी की, किसी चीज़ की ना एक कॉपी होती है असल में। आप फोटो लेते हैं या आप स्टैचू बनाते हैं या कुछ भी, आप जैसे भी ऊंट का जो है वो छोटा सा एक नमूना है बुद्ध, ठीक है ना, तो वो ऊंट को देख करके बनाया गया है, तो ऊंट की मिसल कहलाएगी वो जो ऊंट का स्टैचू जो बनाया गया है, ठीक है ना। अभी हम चूंकि ऊंट के स्टैचू को एयरपोर्ट के ऊपर देखते हुए आ रहे हैं, या आपने तस्वीर खींच ली तो वो असल की एक मिसल बनाई है तस्वीर खींच करके, ठीक है। तो इस वजह से इन चीजों को तमासील कहते हैं, मा हाज़िही तमासील, उन्होंने अपने बाप और अपने कौम से कहा ये कि क्या तमासील है, अल्लती अंतुम लहा आकिफून, वो जो तुम लोग इनके ऊपर आकिफून एतिकाफ करके बैठे हुए हो, है ना, आकिफून का मतलब बैठे हुए हो यहां पर, जैसे जब एतिकाफ करने के लिए आप जाते हैं, चाहे औरतें घर में एतिकाफ करें या मर्द जो है मस्जिद में जाके एतिकाफ करें, तो एतिकाफ में क्या होता है, बैठ जाते हैं जाकर के एक जगह पर, यानी ऐसे नहीं कि आप बैठे हुए हैं जैसे मुर्गी अंडे पे बैठे हुए, वैसे नहीं बैठते एतकाफ में, बल्कि एक जगह जम गए बस, अब खड़े हुए हैं तो वो भी उसी जगह पे खड़े हुए हैं, चल रहे हैं तो वो भी उसी जगह पे चल रहे हैं, बैठे हुए हैं तो भी उसी जगह पे बैठे हुए हैं, यानी आप वहां से बाहर आप टल नहीं रहे वहां से। तो एतकाफ का मतलब क्या होता है कि जब आप किसी एक जगह से टलते नहीं है बल्कि वहीं पर लंबा बैठे रहते हैं, यानी मौजूद रहते हैं, ठीक है ना। तो एतकाफ का तर्जुमा हमारी आसान जुबान में क्या होगा, किसी जगह से ना टलना। तो होता है ना, जिस तो ये जगह के लिए भी इस्तेमाल किया जा सकता है कि आप किसी जगह से टल नहीं रहे, और ये मौकफ के लिए भी इस्तेमाल किया जा सकता है कि आपका एक 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 मौकफ है, आपकी एक राय है, आपका एक ओपिनियन है, आपका एक आइडियोलॉजी है, आप उस आइडियोलॉजी से टल ही नहीं रहे, है ना, आप खिसक ही नहीं रहे आप अपनी सोच से, अपनी मौकफ से, तो उसके लिए भी आकिफीन का लफ्ज इस्तेमाल किया जाएगा, ठीक है ना। तो ये लोग है ना, ऐसा नहीं था कि बुतों के ऊपर जाके बैठ गए थे, बैठे रहते थे, सवार हो गए थे अपने बुतों के ऊपर, नहीं, या बुतखाने के अंदर बैठे रहते थे, बाहर नहीं जाते थे, बल्कि यहां पर एतिकाफ करने से मुराद क्या है कि ये इस मौकफ से टलते नहीं थे कि ये हमारे माबूद हैं, है ना, ये इस मौकफ से टल नहीं रहे। तो भाई इब्राहिम अलैहिस्सलाम इनको कहते थे कि तुम क्या इन तमासील को जो है ना अपना बुत बना, अपना खुदा बना करके इस मौकफ के ऊपर डट गए हो और एतराफ करके बैठे हो इसके ऊपर, है ना। तो इसके ऊपर उन्होंने जवाब क्या दिया, कितना जबरदस्त जवाब दिया उन्होंने, है ना, कालू, इन्होंने कहा, वजदना आबा अना,
ہم نے تو اپنے باپ داداؤں کو پایا لہا عابدین, ان کی عبادت کرتے ہوئے, ہے نا, یعنی ان کے پاس اور کوئی جواب تھا ہی نہیں سوائے اس جواب کے کہ ہمارے امی ابو کیا کرتے تھے ان کی عبادت, یعنی ہمارے امی ابو تو سب کچھ ہیں ہمارے لیے, ہے نا, جو امی ابو کریں گے وہ ہمیں بھی کرنا ہے, چاہے اٹ میک سینس چاہے اٹ ڈزنٹ میک سینس, چاہے وہ اللہ کے حکم کے مطابق ہو چاہے وہ اللہ کے حکم کے مطابق نہ ہو, چاہے وہ عقل کے مطابق ہو چاہے وہ عقل کے خلاف ہو, امی ابو تو آخر کو امی ابو ہیں, ان کا ہمارے اوپر سارا حق ہوتا ہے, اور اسلام از آل اباؤٹ امی ابو, جیسے شروع میں بات ساجد نے کری تھی, ہے نا, اسلام از آل اباؤٹ امی ابو, یعنی یہ جو عقیدہ ہے ہمارا کہ اسلام از آل اباؤٹ امی ابو, یہ عقیدہ ہمارے اندر اتنا مضبوط بنا ہوا ہے, اتنا مضبوط بنا ہوا ہے جیسا کہ ان مشرکین کے دنوں کے اندر بنا ہوا تھا, جیسا کہ ان مشرکین کے دنوں میں بنا ہوا تھا, ٹھیک ہے نا. اور اس کی دلیل کیا ہے کہ ہمارے دلوں میں بھی اتنا ہی مضبوط یہ بات بیٹھ گئی ہے کہ اسلام از آل اباؤٹ امی ابو. اس کی دلیل کیا ہے؟ اس کی دلیل یہ ہے کہ ہم جب کسی دوسرے شخص کو اسلام کے بارے میں بتاتے ہیں نا جو کہ نان مسلم ہے, ہم اس کو بھی اسلام کی یہ پکچر پیش کر رہے ہوتے ہیں کہ اسلام از آل اباؤٹ امی ابو. یہ ہے, بندہ جو ہے نا تبلیغ اس بات کی کرتا ہے, یعنی دوسروں کو وہ بات بتاتا ہے جس بات پر اس کو خود یقین ہوا ہوا ہوتا ہے. اب جو ہے نا وہ اگلے بندے کو بھی وہی بات بتا رہا ہوتا ہے, ٹھیک ہے نا. ہمارے پاس وہی جو پچھلی کلاس میں آپ لوگوں کو بتایا تھا, ایک نان مسلم جو کہ سو کالڈ ریورٹ سو کالڈ کنورٹ ہو گئی تھی, تو ان کا میسج آیا اور انہوں نے اپنے میسج میں ہی لکھا اسلام از آل اباؤٹ امی ابو, ہے نا بھائی, اسلام از آل اباؤٹ اوبینگ اینڈ میکنگ یور پیرنٹس ہیپی. میں نے کہا بیڑا فرق, اس کو جس نے بھی اسلام کے بارے میں بتایا ہے نا ظاہر ہے وہ بھی یہی بلیف کرتا ہے کہ اسلام از آل اباؤٹ اوبینگ اینڈ میکنگ یور پیرنٹس ہیپی. تو اب ظاہر سی بات ہے وہ تو ہندو تھی, ہندو سے مسلمان اپنے طور پہ بن, جو بھی مسلمان بن گئی ہے تو وہ یہی اس کا بلیف ہے ابھی بھی, اسلام از آل اباؤٹ امی ابو, ٹھیک ہے نا. خدا کدھر چلا گیا, رسول کدھر چلے گئے, وہ تو پرانے زمانے کا اسلام ہوتا ہوگا, ہمارے زمانے کا اسلام تو یہی کہ امی ابو ہی سب کچھ ہوتے ہیں. اب ظاہر سی بات ہے اب ہندوؤں کو بھی ہم یہی بتا رہے ہیں کہ امی ابو ہی سب کچھ ہوتے ہیں اسلام کے اندر, ٹھیک ہے نا. تو امی ابو اگر سب کچھ ہوتے ہیں تو پھر ابراہیم علیہ السلام کی امی ابو جو ہیں وہ ابراہیم علیہ السلام نے کیوں نہیں مانا بھائی امی ابو کو؟ ابراہیم علیہ السلام تو اپنے ابو کو بول رہے ہیں ابو آپ کیا کر رہے ہیں, آپ کیا غلط کر رہے ہیں, یہ ایسا نہیں ہوتا, ٹھیک ہے. اور ہم کہتے ہیں نہیں جی امی ابو سب جو امی ابو بولیں گے بس وہی صحیح ہوگا, ٹھیک ہے. بس یہ ہے ہمارا اسلام آج کل نا, عقیدہ تو ہمیں پتہ ہی نہیں کہ عقیدہ کیا ہے ہمارا, اسلام دین اسلام میں عقیدہ کیا چیز ہوتی ہے اور عقیدے میں سب سے اہم عقیدہ کیا ہوتا ہے, دوسرے نمبر کا عقیدہ کیا ہوتا ہے, تیسرے نمبر کا عقیدہ ہوتا کیا ہوتا ہے, یہ سب کچھ ہمیں کچھ نہیں پتا, ٹھیک ہے نا. تو یہ لوگ بھی یہی کہتے تھے ایگزیکٹلی, قالوا وجدنا آباءنا لها عابدین, ہم نے تو اپنے امی ابو کو ایسی, ہے نا, امی ابو پھر امی ابو کے امی ابو, دادا نانا نانی دادی, ہے نا, ان سب کو ہم نے یہی کام کرتے ہوئے دیکھا ہے, ٹھیک ہے نا, اسی وجہ سے تو ہم بھی یہی کر رہے ہیں. تو ابراہیم علیہ السلام نے کیا جواب دیا, قالا, کہنے لگے, لقد کنتم انتم وآباؤکم فی ضلال مبین, تحقیق کے تم بھی کنتم تم بھی ہو, وآباؤکم اور تمہارے باپ دادا نانی دادی چاچا پھپھو, ہے نا, ماموں خالو سارے کے سارے فی ضلال مبین, کھلی ہوئی گمراہی کے اندر, کھلی ہوئی گمراہی کے اندر. کیا اس زمانے میں باپ اور ماں جو ہے وہ بایولوجیکلی اپنے بچوں کو پیدا نہیں کرتے تھے؟ کیا اماں اس زمانے میں کیا 9 مہینے پیٹ میں رکھنے کی صعوبتیں برداشت نہیں کرتی تھی؟ ہمارے یہاں یہی کانسیپٹ ہے نا, کیونکہ ماں نے اتنی تکلیفیں برداشت کری ہیں اس وجہ سے ایوری تھنگ دیٹ ممی از گوئنگ ٹو سے از گوئنگ ٹو بی رائٹ, کیونکہ ماں نے اتنی تکلیفیں برداشت کری ہیں, پھر اس کے بعد جو ہے وہ پیدا ہونے کے بعد ماں راتوں کو جاگی بھی ہے اور ماں نے جو ہے وہ خدمتیں بھی کری ہیں, کھانے بھی کھلائے ہیں, اس وجہ سے امی تو غلط ہو ہی نہیں سکتی, امی تو غلط ہو ہی نہیں سکتی. اور ابو جو ہے وہ جو ہے وہ اتنی محبت کرتے ہیں, اتنی محبت کرنے والے ابو ہیں, اور ابو جو ہے وہ بازار سے ہمارے لیے سب کچھ لے کر آتے ہیں, پھر نوکری کرتے ہیں اور بزنس کرتے ہیں اور ہمارے لیے جو ہے وہ دن رات ایک کر دیتے ہیں. ابو تو غلط ہو ہی نہیں سکتے, ابو تو غلط ہو ہی نہیں سکتے. اور ابراہیم خلیل اللہ, اپنے اللہ نے اپنے قرآن کے اندر ابراہیم خلیل اللہ کی زبان سے کیا کیا ہے, کیا کہلوایا ہے بھائی, ابراہیم خلیل اللہ کے زمانے میں ابو کے محنت نہیں کرتے تھے, امی کے قربانیاں نہیں دیتی تھیں, یہ صرف آج کی امیاں قربانیاں دینا شروع ہوئی ہیں. کیا خیال ہے, آج کی امیاں قربانیاں دینا شروع ہوئی ہیں خالی, آج کے ابو قربانیاں دینا شروع ہوئے ہیں, ان کے زمانے میں قربانیاں نہیں ہوتی تھیں کیا؟ لیکن کیا فرما رہے ہیں, فی ضلال مبین, ان ساری قربانیوں کے باوجود, ان ساری محبتوں کے باوجود وہ ان کا علم غلط ہے, ان کا علم غلط ہے, وہ گمراہی کے راستے کے اوپر ہیں, غلط بات تمہیں بتا رہے ہیں, تم اس میں ان کی اطاعت نہیں کر سکتے ہو, شرک میں, نافرمانی کے کاموں میں, گناہوں کے کاموں میں تم اپنے امی ابو کی اطاعت نہیں کر سکتے ہو, ورنہ اگر کرو گے وہ تو جہنم میں جا ہی رہے ہیں, تم بھی جہنم میں جاؤ گے. ماں باپ کا حق یہ نہیں ہے کہ ان کے پیچھے پیچھے تم جہنم میں چلے جاؤ, یہ نہیں ہے ماں باپ کا حق, بلکہ ماں باپ کا اصل حق تو یہ ہے ان کو بھی جہنم میں بچانے سے روکو, بچاؤ ان کو بھی جہنم میں جانے سے. اور اپنے آپ کا, اپنا بھی حق ہوتا ہے انسان کے اوپر, اپنے آپ کو جہنم میں جانے سے بچاؤ. تمہارے ماں باپ کا تمہارے اوپر حق ہے, وہ حق ہے ان کو جہنم میں جانے سے بچاؤ, نہ یہ کہ ان کے پیچھے پیچھے تم بھی جہنم میں جانا شروع ہو جاؤ, یہ حق نہیں ہے ماں باپ کا. بات سمجھ میں آ رہی ہے, اختلاف ہے کسی کو اس کے اوپر؟ ٹھیک ہے, چلے, کسی نے سوال لکھا ہے, بچوں کی دنیاوی تعلیم میں آخرت کے ثواب کی نیت کیسی کی جائے؟ تو نے سوال آپ سے ہی کہا تھا کہ آپ کلاس میں پوچھ لیے گا, تو ٹھیک ہے, جواب یہی ہے کہ بھائی بچوں کی دنیاوی تعلیم جو وہ حاصل کریں گے تو اس میں آخرت کے ثواب کی نیت کیسے کی جائے؟ بس سیدھی سی نیت ہے کہ وہ جب حلال رزق کمائیں گے دنیاوی تعلیم حاصل کر کے, تو حلال رزق کے ذریعے سے وہ اللہ تعالیٰ کو راضی کرنے والے کام کریں گے, اس حلال رزق کو جو ہے وہ اللہ کے بندوں پہ خرچ بھی کریں گے, اس حلال رزق کے ذریعے سے وہ اللہ تعالیٰ کی کا شکر ادا کریں گے, ٹھیک ہے نا, اور اس حلال رزق کے ذریعے سے پھر وہ دین کی خدمت کریں گے, بہت سارے کام جب رزق ان کے پاس آئے گا دنیاوی تعلیم کے نتیجے میں وہ کمائیں گے, ٹھیک ہے نا, تو ان کے ذریعے سے وہ اللہ کو راضی کریں گے, ٹھیک ہے نا. اور نبی علیہ الصلوۃ والسلام نے جو فرمایا کہ فقر و فاقہ, اگر فقر و فاقہ کسی انسان کو آتا ہے تو وہ اس کو کفر کی طرف لے جاتا ہے, ناشکری کے کلمات. تو میں اپنے بچوں کو دنیاوی تعلیم جو دلا رہی ہوں تو ان کو فقر و فاقہ نہ آئے, ٹھیک ہے نا, تو تاکہ وہ کفر سے محفوظ رہ سکے, ان کی ایمان کی سلامتی انشور ہو سکے, ٹھیک ہے نا. تو دنیاوی تعلیم کے اندر یہ نیت ہوگی, لیکن ایک بات اور بھی یاد رکھیں کہ دنیاوی تعلیم میں یہ نیت کرنا فقط کافی نہیں ہے, بلکہ یہ بھی دیکھنا ہوگا کہ دنیاوی تعلیم بذات خود ان کو کفر کی طرف تو نہیں لے جا رہی ہے نا. پتا چلا ہم نے تو کمانے کے لیے دنیاوی تعلیم دلوائی تھی تاکہ وہ کما سکیں, اور مردوں نے کمانا ہوتا ہے, بیٹوں نے کمانا ہوتا ہے, یہ اللہ تعالیٰ نے بیٹوں کی ذمہ داری لگائی ہے, ٹھیک ہے, لیکن پتا چلا جو کانٹینٹ پڑھا رہے ہیں وہ کانٹینٹ جو ہے نا وہ ان کو ایسا بنا رہا ہے کہ انہوں نے کوئی شکر ہو کر ادا نہیں کرنا ہے, انہوں نے کوئی اللہ کو یاد نہیں کرنا, بلکہ وہ پڑھ پڑھ کے کافر ہو رہے ہیں, ٹھیک ہے نا. تو یہ بھی دیکھنا پڑتا ہے کہ دنیاوی تعلیم کا کانٹینٹ کیا ہے, ٹھیک ہے نا. اچھا, اس کا مطلب یہ بھی کوئی نہ سمجھے کہ جی دینی تعلیم دلائیں گے تو اب اس میں تو فقر و فاقے سے مر جائیں گے, یہ تو مردوں کی کلاس میں بڑی تفصیل سے اس کی بات ہوئی, انشاءاللہ اس کی ریکارڈنگ کا کلپ بنا کر کے آپ لوگوں کے ساتھ شیئر بھی کرنا ہے. پچھلی ہی کلاس کے اندر اس ٹاپک کے بات ہوئی ہے کہ رزق جو ہے وہ صرف دنیاوی تعلیم میں اللہ نے نہیں رکھا, بلکہ رزق اللہ نے دینی تعلیم کے اندر. یہ ہماری جہالت ہے کہ ہم سمجھتے ہیں کہ دینی تعلیم کے بعد جو ہے نا پھر وہ کچرا چننے والا کام کرنا پڑ جائے گا. ہے نا, دینی تعلیم کے راستے سے رسک جو ہے وہ تو یا تو اللہ تعالیٰ بند کر دیتے ہیں دینی تعلیم کے راستے کے اوپر رسک, یا یہ کہ اللہ تعالیٰ جو ہے نا وہ یعنی اللہ تعالیٰ نے منع کر دیا کہ یہ دینی تعلیم کا رسک کے ساتھ تعلق کوئی نہیں ہونا چاہیے. نہیں, یہ دونوں باتیں غلط ہیں, ٹھیک ہے نا, دونوں باتیں غلط ہیں. رسک جس طرح دنیاوی تعلیم کے واسطے سے اللہ تعالیٰ ہی دیتے ہیں, اسی طریقے سے دینی تعلیم کے واسطے بھی اللہ ہی تعالیٰ دیتے ہیں. ہاں, اگر ہر بندہ جو ہے وہ دینی تعلیم میں ایکسل نہیں کر سکتا, نہیں کر رہا ہوتا, عالم عالمہ بننا, ہر بندہ کوئی ایسا نہیں ہے کہ جی ہر بندے نے عالم بننا ہے, ہر بندی نے عالمہ بننا ہے, نہیں. تو اس وجہ سے دنیاوی تعلیم, بہت سارے لوگوں کو دنیاوی تعلیم بھی حاصل کرنی ہوتی ہے. تو جو دنیاوی تعلیم حاصل کر رہے ہیں, اپنی اولاد کو دلوا رہے ہیں, وہ کیا نیت کریں, یہ سوال ہے. اور میں یاجز جو ہے وہ اس سوال کو ایسے ہی لے رہا ہے کہ جو دنیاوی تعلیم حاصل کر رہے ہیں وہ کیا نیت کریں, وہ نیت کریں کہ جو حلال رزق کمائیں گے اس حلال رزق کے ذریعے سے اللہ کی رضا والے کام کریں گے, ٹھیک ہے نا. اور خیال کس بات کا رکھیں, اس نیت کرنے کے بعد خیال کس بات کا رکھیں کہ دنیاوی تعلیم کا کانٹینٹ یعنی اس کا جو متن ہے وہ ایسا نہ ہو کہ میری اولاد دنیاوی تعلیم پڑھ پڑھ کے کافر بن جائے. تو دونوں باتوں کا خیال, نیت بھی صحیح ہونی چاہیے, طریقہ بھی صحیح ہونا چاہیے, ٹھیک ہے نا, تب فائدہ ہوگا, ورنہ فائدہ نہیں ہوگا, نقصان ہو جائے گا. ٹھیک ہے, تو شیئر رہ گیا وہ, پھر بھی ایسا کرتے ہیں چھوڑ دیتے ہیں, بہت آپ سے ایکسٹرا ٹائم لے لیا ہے, تو شیئر کے اوپر بات پھر انشاءاللہ اگلی کلاس کے اندر ہی, کیونکہ اب آگے جو آیات آ رہی ہیں ان کے ترجمے کے اندر پھر یہ ٹاپک آئے گا. ٹھیک ہے, چلیں, اگر کسی کو کوئی سوال ہے تو وہ پوچھ لیں, ورنہ پھر ہم ٹرانسفر کر دیں. چلیں, آخر دعوانا الحمدللہ رب العالمین, السلام علیکم و رحمۃ اللہ.